بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہماری گفتگو کا موضوع ہے پاکستان میں حکومت اور طالبان کے درمیان مجوزہ مذاکرات۔ تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، پاکستان میں حکومت اور تحریک طالبان پاکستان کے درمیان مجوزہ مذاکرات سیاسی و صحافتی حلقوں میں بحث کا اہم ترین موضوع بنے ہوئے ہیں، اگرچہ ابھی تک اس سلسلے میں کوئی نمایاں پیش رفت نظر نہیں آ رہی ہے اور اس سلسلے میں ابھی صرف بات ہی ہو رہی ہے، لیکن اخبارات میں اس سلسلے میں بحث جاری ہے۔ بعض صحافتی حلقوں نے مذاکرات کی حمایت کی ہے، لیکن اکثر کالم نویسوں نے اس تعلق سے بہت سے سوالات اٹھائے ہیں اور کچھ نے کھل کے مجوزہ مذاکرات کی مخالفت کی ہے۔ جو حلقہ طالبان کے ساتھ مذاکرات کی حمایت کرتا ہے، وہ حتیٰ طالبان کی شرائط تسلیم کرنے میں بھی اس کی نظر میں کوئی آر نہیں ہے، جبکہ دوسرا حلقہ جو طالبان کے ساتھ مذاکرات کا مخالف ہے، اس کے پیش نظر طالبان کی دہشت گردانہ ماہیت ہے اور اس کا خیال ہے کہ کسی دہشت گرد گروہ سے اس کی شرائط پر گفتگو اور مذاکرات کوئی معنی نہیں رکھتے، خاص طور پر ایسی حالت میں جب وہ اسلحہ زمین پر رکھنے کے لیے تیار نہ ہو، اپنی دہشت گردی کو جہاد کا نام دیتا ہو اور اس بات کا قائل ہو کہ اس کو جہاد کے لیے کسی سے اجازت لینے کی ضرورت نہیں ہے۔ یہ حلقہ اپنی مخالفت کی ایک اور دلیل یہ پیش کرتا ہے کہ طالبان علی اعلان کہتے ہیں کہ وہ جمہوریت کو کفر و الہ سمجھتے ہیں اور آئین پاکستان کو تسلیم نہیں کرتے۔ یہ حلقہ طالبان کی جانب سے پیش کی جانے والی شرائط کی بھی نفی کرتا ہے اور انہیں ناقابل قبول سمجھتا ہے، اور اس کا کہنا ہے کہ طالبان نے جو تین بنیادی شرائط پیش کی ہیں وہ قابل قبول نہیں ہو سکتی۔ ایک شرط یہ ہے کہ قبائلی علاقوں سے فوج واپس بلائی جائے۔ اس حلقے کا کہنا ہے کہ یہ شرط تسلیم کرنے کا واضح مطلب یہ ہوگا کہ قبائلی علاقے طالبان کو واگزار کر دیے جائیں۔ طالبان کی دوسری شرط یہ ہے کہ تمام طالبان قیدیوں کو چھوڑ دیا جائے، جبکہ ان قیدیوں کو دہشت گردانہ کاروائیوں میں ملوث ہونے کی پاداش میں گرفتار اور جیلوں میں بند کیا گیا ہے۔ اگر ان کو چھوڑ دیا جائے تو حکومت کے پاس طالبان کے دہشت گردانہ حملوں میں جاں بحق ہونے والے 30,000 سے زائد بے گناہ پاکستانیوں کے خون کا جواب کیا ہوگا؟ طالبان کی تیسری شرط ڈرون حملے بند کرانے کی ہے، جو اس حلقے کے نظر میں بے معنی ہے، کیونکہ ڈرون حملے امریکہ کروا رہا ہے، جس پر حکومت پاکستان بھی معترض ہے، اور حکومت پاکستان بارہا ان حملوں کو بند کرنے کا مطالبہ کر چکی ہے، لیکن امریکہ نے ڈرون حملے جاری رکھے ہیں۔ ظاہر ہے کہ یہ شرط پوری کرنا اسلام آباد حکومت کے اختیار میں نہیں ہے۔ بہرحال، اس موضوع پر گفتگو کے لیے آج ہم نے اسلام آباد اسٹوڈیو میں آنے کی دعوت دی ہے پاکستان کے سینئر تجزیہ نگار عمر ریاض عباسی کو۔ کراچی اسٹوڈیو سے اس پروگرام میں حصہ لیں گے ایک اور ممتاز تجزیہ نگار عرفان علی، اور لندن اسٹوڈیو سے پروگرام میں شامل کیا جائے گا بر صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار پروفیسر محمد عارف کو۔ لیکن پہلے ہماری رپورٹ۔
پاکستان کے وزیر اعظم نواز شریف نے دہشت گردی و انتہا پسندی کے مسئلے کو شدت پسندوں سے مذاکرات کے ذریعے حل کرنے کے عزم کا اعادہ کرتے ہوئے کہا ہے کہ سیاسی قیادت کے مشترکہ فیصلے کے مطابق حکومت آگے بڑھنا چاہتی ہے۔ جمعرات کو پشاور میں صحافیوں سے گفتگو کرتے ہوئے نواز شریف نے کہا تھا کہ پاکستان کو ایک دہائی سے زائد عرصے سے دہشت گردی کا سامنا ہے اور ان کے بقول اس مسئلے سے نمٹنے کے لیے کسی واضح پالیسی کے نہ ہونے سے یہ معاملہ بحرانی شکل اختیار کر گیا ہے۔ غور طلب ہے کہ کل عدم تحریک طالبان پاکستان کے سربراہ حکیم اللہ محسود کا حال ہی میں یہ بیان بھی سامنے آیا تھا کہ حکومت مذاکرات کے سلسلے میں سنجیدہ نہیں ہے۔ جمعرات کو پشاور کے اپنے پہلے دورے کے موقع پر نواز شریف نے اپنے بیان سے ان خدشات کو مسترد کر دیا اور کہا کہ حکومت طالبان کے ساتھ بات چیت کے فیصلے پر خلوص نیت سے آگے بڑھنا چاہتی ہے۔ اسی کے ساتھ پاکستان کے وزیر اعظم نے ایک بار پھر ملک کے قبائلی علاقوں میں امریکی ڈرون حملے بند کیے جانے کا پرزور مطالبہ کیا۔ نواز شریف کے اس بیان سے قبل طالبان کمانڈر حکیم اللہ محسود نے کہا تھا کہ مذاکرات کے لیے ضروری ہے کہ پہلے ڈرون حملے بند کروائے جائیں۔ پاکستانی وزیر اعظم نے امریکی ڈرون حملوں کو ملکی سالمیت و خود مختاری کی خلاف ورزی قرار دیا۔ وزیر اعظم نواز شریف کے بعد پاکستان کے مشیر خارجہ امور سرتاج عزیز نے کہا کہ طالبان سے مذاکرات حساس مرحلے میں ہیں اور وقت آنے پر تفصیلات بتائیں گے۔ اسلام آباد میں میڈیا سے گفتگو کرتے ہوئے سرتاج عزیز کا کہنا تھا کہ انسداد دہشت گردی کی حکمت عملی آئندہ چند روز میں وفاقی کابینہ میں پیش کر دی جائے گی۔ انہوں نے کہا کہ طالبان سے مذاکرات کی تفصیلات وقت آنے پر بتائیں گے۔ انہوں نے زور دے کر کہا کہ افغان طالبان رہنما ملا برادر کو رہا کر دیا گیا ہے اور ان کے اہل خانہ ان سے رابطہ کر سکتے ہیں۔ ان بیانوں سے واضح ہوتا ہے کہ حکومت انتہا پسند تنظیم طالبان سے مذاکرات پہ نہ صرف سنجیدہ ہے بلکہ اس نے اس عمل کا آغاز بھی کر دیا ہے۔ البتہ مذاکرات کے سلسلے میں حکومت کی سنجیدگی پہلے سے ہی واضح تھی، چنانچہ جس طرح حکومت نے آل پارٹیز کانفرنس کا انعقاد کر کے اس مسئلے پر قومی اتفاق رائے قائم کرنے کی کوشش کی، وہ حکومت کی سنجیدگی کو ثابت کرنے کے لیے کافی ہے۔ حکومت پاکستان نے طالبان کی کچھ شرطیں بھی تسلیم کی ہیں، چنانچہ اب حکومت جس طرح سے ڈرون حملوں کی مخالفت کر رہی ہے وہ سنجیدہ قسم کی مخالفت معلوم ہوتی ہے۔ البتہ یہ الگ مسئلہ ہے کہ حکومت ڈرون حملے رکوانے کی شرط پوری کرنے کا اختیار رکھتی ہے یا نہیں، کیونکہ امریکہ نہ صرف پاکستان اور افغانستان بلکہ دوسرے بھی بہت سے ممالک میں ڈرون حملے کر رہا ہے اور اپنی اس اسٹریٹجی سے بہت مطمئن بھی دکھائی دیتا ہے۔ ایسی صورت میں حکومت پاکستان کو امریکہ کے ساتھ طاقت فرسا مقابلہ آرائی کرنا ہوگی تاکہ واشنگٹن پر دباؤ ڈالا جائے۔ مختصر یہ کہ یہ مسئلہ کافی پیچیدہ اور دشوار ہے۔ اب سوال یہ ہے کہ طالبان مذاکرات کے سلسلے میں کہاں تک سنجیدہ ہیں؟ کیا واقعی طالبان مذاکرات کے ذریعے ملک میں امن و امان کی صورتحال کو بہتر بنانے میں تعاون کرنا چاہتے ہیں؟ کیا واقعی طالبان انتہا پسندانہ فکر سے کنارہ کشی کر کے پرامن بقائے باہمی کے اصول پر کاربند ہونے کا ارادہ رکھتے ہیں؟ کیا طالبان پاکستان کے آئین اور جمہوری نظام کو تسلیم کرنے پر غور کر سکتے ہیں؟ طالبان نے مذاکرات پر قومی اتفاق رائے ہو جانے کے بعد جو اقدامات کیے ہیں ان سے تو یہی لگتا ہے کہ ان سارے سوالات کا جواب نفی میں ہے۔
یہاں ناظرین، حکومت پاکستان اور طالبان کے درمیان مجوزہ مذاکرات کے حوالے سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ چلتے ہیں اسلام آباد اسٹوڈیو، جہاں پاکستان کے سینئر تجزیہ نگار عمر ریاض عباسی صاحب موجود ہیں۔ گفتگو کا آغاز ان سے کرتے ہیں۔ عباسی صاحب، السلام علیکم۔ عباسی صاحب تک میری آواز شاید نہیں پہنچ رہی ہے۔ عمر ریاض عباسی صاحب تک میری آواز نہیں پہنچ رہی ہے۔ لندن اسٹوڈیو میں برے صغیر کے ممتاز دانشور اور سینئر تجزیہ نگار پروفیسر محمد عارف صاحب موجود ہیں، تو چلتے ہیں لندن۔ پروفیسر محمد عارف صاحب،
فرمائیے۔
السلام علیکم جناب۔
وعلیکم السلام۔
جناب، حکومت پاکستان اور تحریک طالبان کے درمیان مذاکرات کے حوالے سے پاکستان کے سیاسی حلقے اور صحافتی برادری تقسیم نظر آتی ہے۔ ایک حلقہ بڑی شدت کے ساتھ مذاکرات کی حمایت کرتا ہے تو دوسرا حلقہ اسی شدت کے ساتھ اس کی مخالفت کرتا ہے۔ البتہ اس درمیان ایک حلقہ اور بھی ہے جس نے اس موضوع پر اظہار رائے سے گریز کیا ہے۔ شاید اس نے اس کو اس قابل نہیں سمجھا کہ اس پر کوئی اظہار رائے کرتا، اس موضوع کو درخور اتنا نہیں سمجھا، یا ممکن ہے اس کے پیش نظر کوئی اور مصلحت ہو۔ آپ کا نظریہ کیا ہے اس حوالے سے؟
دیکھیے، تمام جنگیں جی، تمام کنفلکٹ بڑے یا چھوٹے صرف مذاکرات کے ہی ذریعے حل ہوتے ہیں۔
جی،
پاکستان کی حالت یہ ہے آج کہ 30-40 हज़ार आदमी मारे जा चुके हैं, बहुत से फौजी मारे जा चुके हैं, हज़ारों तख्मी हो चुके हैं, उसकी मईशत पर एक बहुत बड़ा बोझ है। जंग जो है वो बहुत बहुत महंगी एक्टिविटी है और पाकिस्तान की मईशत बर्दाश्त नहीं कर सकती उसको। इन हालात में मज़ाकरात जो है वही एक हल है, लेकिन सवाल यह है कि मज़ाकरात किस चीज़ पे होंगे, क्योंकि जो जंग हो रही है पाकिस्तान में उसका डायरेक्ट ताल्लुक जो है वो अफगानिस्तान से है, क्योंकि अफगानिस्तान में जो तालिबान लड़ रहे हैं वो तो अमरीकी तसल्लुत और उनकी फौज की मौजूदगी और उनके इत्तेहादियों के खिलाफ लड़ रहे हैं। यही हालत पाकिस्तान में भी है कि वो पाकिस्तान के हुकूमत के वो अमेरिका के खिलाफ लड़ रहे हैं और उनके इत्तेहादी जो पाकिस्तान गवर्नमेंट है उसके खिलाफ लड़ रहे हैं। तो जब तक अफगानिस्तान में फैसला नहीं होता
जी,
यहाँ जब भी आप जितना चाहे मज़ाकरात कर लें, इससे कोई फायदा हासिल नहीं होगा। और ताकत के जरिए 2007 में तालिबान पाकिस्तान कायम हुई थी यहाँ पर पाकिस्तान में, अब गुजर चुके हैं करीब 6-7 साल जो है, और अब तक पाकिस्तान की तमाम फौज जो कि 6 लाख फौज है, उसके साथ पैरामिलिट्री है कम से कम 5 लाख, इतनी बड़ी पुलिस है, इंटेलिजेंस है, वो सब मिलकर काबू नहीं पा सके हैं। तो मज़ाकरात के अलावा और चारेकार है क्या? लेकिन मज़ाकरात कामयाब नहीं हो सकते जब तक कि अफगानिस्तान में जंग नहीं रुक जाती है और जब तक अमेरिका वहाँ से चला नहीं जाता। मेरा ख्याल यह है कि जिस तरह की चाहे आप मज़ाकरात करें, ये कामयाब पाकिस्तान में नहीं होंगे।
जी, बहुत बहुत शुक्रिया। और नाज़रीन, हमारे कराची स्टूडियो में पाकिस्तान के एक और तजिया निगार इरफान अली साहब मौजूद हैं, तो चलते हैं कराची। इरफान अली साहब, अस्सलाम वालेकुम। जी इरफान अली साहब, हुकूमत पाकिस्तान और तहरीक तालिबान के दरमियान मुजवजा मुज़ाकरात के हवाले से पाकिस्तान के, वालेकुम अस्सलाम, पाकिस्तान की सहाफती बिरादरी और पाकिस्तान के कालम नवीस वाजे तौर पर 3 हलकों में बटे नज़र आते हैं। एक हलका वो है जो मुज़ाकरात की हिमायत करता है, दूसरा इसकी खुल के मुखालफत करता है, और तीसरा हलका वो है जिसने अभी खामोशी अख्तियार कर रखी है। आपका ताल्लुक किस हलके से है?
देखिए, इस मसले पर जो है पाकिस्तान की गालिब अक्सरियत एक ही पेज पर है और इसमें कोई इख्तलाफ राय नहीं है कि पाकिस्तान की हैयत मुख्तदरा ने एक ही पेज पर रहकर ये जो है अपना पैगाम कन्वे कर दिया है कि आईन पाकिस्तान और रियासत पाकिस्तान को तस्लीम करते हुए अगर तालिबान मुजाकरात की मेज पर आएंगे तो जो है उनसे मुजाकरात किए जाएंगे, और जो है आईन पाकिस्तान को तालिबान ने अभी तक तस्लीम करने का ऐलान नहीं किया है। दूसरी बात यह है कि मुजाकरात जो है उसके लिए जो है ये उर्दू की कहावत में इस्तेमाल कर दूं कि ना नौमन तेल होगा ना राधा नाचेगी, क्योंकि जो है तालिबान ने मुख्तलिफ मौकों पर मुख्तलिफ जो है मौकफ पेश किए हैं। अगर जो है आप उनको शुरू से देखते रहे तो मतलब जो है पाकिस्तान के अब तक तालिबान के किस ग्रुप से राबते हुए ये आप पर वाजे नहीं है। एक जो है खबर यह आई कि जो पाकिस्तान के उलमाए कराम हैं उनके जरिए से मुजाकरात होंगे, और जिन उलमाए कराम का नाम लिया गया था उनमें वफाकुल मदारिस जो देवबंदी के मकतब फिक्र का जो वफाकुल मदारिस है उनके सरबराह कारी हनीफ जालंधरी का कल ही बयान आ गया है कि उनसे तालिबान ने किसी किस्म का राबता नहीं किया है। फिर उन्होंने तालिबान ने एक और मौका भी अख्तियार किया कि मीडिया के जरिए हम कोई बात नहीं करेंगे। पहले उन्होंने अपनी जो है ऑफ द रिकॉर्ड बातों में जो है अपनी मुतालबात की फहरिस्त पेश की कि जो है हमारे ये 4,500 से जायद कैदी हैं उनको आजाद करना होगा और जो है सीज फायर करना होगा और जो है ड्रोन अटैक बंद करना होगा। तो ये जो चीजें हैं ये पहले उनकी तरफ से पेश आई थी, और लेटेस्ट जो उनका स्टेटमेंट आया है वो ये है कि अगर आपने देखा हो कि जो है बगैर किसी पेशगी शर्त के मुज़ाकरात होने चाहिए, उन्होंने ये बात जो है लेटेस्ट कही। अब उनका किस बयान पर हम जो है एतबार करेंगे ये चीज जो है हमें भी वाजे नहीं है, और उनके किस ग्रुप से मुज़ाकरात होंगे। अभी तक हकीमुल्ला महसूद उनका जो है मरकजी जो है वो कमान है, लेकिन उसकी तरफ से कोई बराह रास्त राबता या उसकी तरफ से कोई मुकर्रर करदा आदमी के जो उनकी तरफ से ये बात करेगा या पाकिस्तान की तरफ से कौन से लोग मुज़ाकरात करेंगे ये चीज अभी तक वाजे नहीं है, और ये सब चीजें अभी तक जो है मफरूजों पर है या हवाई है।
बहुत बहुत शुक्रिया। और इस्लामाबाद स्टूडियो से हमारा राबिता बरकरार हो गया है। अब्बासी साहब, अस्सलाम वालेकुम। जी अब्बासी साहब, हुकूमत पाकिस्तान اور تحریک طالبان کے درمیان مجوزہ مذاکرات کے بارے میں آپ کی رائے کیا ہے؟
دیکھیں، تحریک طالبان پاکستان کے حوالے سے ایک بات میں عرض کرنا چاہوں گا کہ یہ اس کے 60 سے 62 گروپس ہیں طالبان کے، اور ان میں سے کچھ گروپ جو ہے وہ انہیں را جو ہے وہ آپریٹ کر رہی ہے، کچھ کو سی آئی اے کر رہی ہے، امریکن فنڈنگ پہ چل رہے ہیں اور وہ پاکستان کی افواج کو، عوام کو، سیکیورٹی فورسز کو مار رہے ہیں. پاکستان کی جو میجورٹی ہے عوام کی، مقتدر حلقوں کی، صاحب الرائے لوگوں کی، دانشور حضرات کی، ان کا یہ ماننا ہے کہ جو لوگ آئین پاکستان کو نہیں مانتے، وہ آئین پاکستان جو 1973 کا ہے جس میں اسلامی دفعات ہیں، عقیدہ ختم نبوت شامل ہے، قرآن و سنت کو ریاست کا سپریم لا قرار دیا گیا ہے، اس آئین پاکستان کو نہ ماننے والوں کے ساتھ مذاکرات کی منطق کی سمجھ نہیں آتی. نمبر ٹو، 40 سے 50 ہزار لوگ نہتے، جس میں ہماری سیکیورٹی فورسز، افواج پاکستان، عام پبلک، ہمارے پولیس کے لوگ جو شہید ہوئے، ان کا خون کس کے سر جائے گا؟ وہ یہاں دنیا کے اندر، پوری دنیا میں اگر آپ دیکھیں تو ایک قانون رائج ہے کہ دہشت گردوں کا ٹرائل ہوتا ہے، وہاں پہ آپ کا جو پروسیکیوشن کا سسٹم سٹرانگ ہوتا ہے، پھر انہیں ایگزیکیوٹ کرنے کے بعد ہینگ کیا جاتا ہے، لٹکایا جاتا ہے. دہشت گردوں سے مذاکرات نہیں ہوتے، انہیں لٹکایا جاتا ہے. میں آپ کو تاریخ میں اگر لے جاؤں، نبی اکرم صلی اللہ علیہ وسلم کے دور میں یہ خارجیت جو ہے وہ اس وقت سے شروع ہو گئی تھی، اس کی فکری تشکیل ہوئی جب ذو الخواصرہ تمیمی نے کہا تھا، معاذ اللہ، اے محمد صلی اللہ علیہ وسلم، انصاف کرو، تم انصاف نہیں کر رہے. تو صحابہ نے، مولا کائنات علی المرتضیٰ کرم اللہ وجہ الکریم نے تلوار نکال لی تو حضور نے منع کیا کہ علی ٹھہرو، یہ وہ شخص ہے کہ اس کی نسل سے میری امت میں ایسے لوگ پیدا ہوں گے جن کی نمازیں تم سے زیادہ ہوں گی، روزے زیادہ ہوں گے، قرآن تم سے زیادہ بہتر پڑھیں گے، لیکن دین سے ایسے نکلیں گے جیسے تیر کمان سے نکل جاتا ہے. ہم کلاب و ہم النار، یہ جہنمی کتوں میں سے کتے ہیں. مولا علی نے پوچھا کہ یا رسول اللہ، یہ کس وجہ سے؟ فرمایا کہ یہ اپنے مسلمان بھائیوں کو قتل کریں گے، کفار سے دوستی کریں گے، اور ان کا نعرہ جو ہے وہ اسلامی نعرہ ہوگا، لیکن حقیقت میں یہ غیر اسلامی ہوں گے. آپ نے دیکھا حضرت علی کرم اللہ وجہ الکریم کے دور میں تلوار اٹھانے والے یہ خارجی، ان کا نعرہ کیا تھا؟ ان الحکم الا للہ. مجھے حیرت ہوتی ہے ان اندھے کانے بھینگے دانشوروں پر جو تاریخ کا مطالعہ کیے بغیر مذاکرات کی بات کرتے ہیں، جو تاریخ اور حقیقت کا مطالعہ کیے بغیر ان کی سپورٹ میں بیانات دیتے ہیں. مجھے بتائیے حضرت علی کے خلاف کون لڑا؟ یہی وہ خوارج تھے جنہوں نے کہا ان الحکم الا للہ، حکم صرف خدا کا ہے. تو حضرت علی نے ان کی بیخکنی کی تھی، اور پھر امام علی مقام سیدنا امام حسین علیہ الصلاۃ والسلام کے خلاف نیٹو کی فورسز نہیں تھیں، امام حسین کے مقابل وہ کلمہ گو نمازی تھے، وہ جبے کبے دستار والے تھے جن کی علامتیں نبی پاک صلی اللہ علیہ وسلم نے بیان کر دی تھیں. تو خدا را، پاکستان ہو یا دنیا کا کوئی بھی ملک، یہ خوارج اور نواصب جو اللہ کے، اس کے رسول کے اور رسول اللہ کی آل کے دشمن ہیں، یہ عصر حاضر کے خوارج ہیں، یہ عصر حاضر کے نواصب ہیں، یہ دہشت گرد ہیں، یہ انسانیت کے قاتل ہیں. ان سے مذاکرات کرنا میرے خیال میں سب سے بڑا ظلم ہے. اٹھائیں کتاب الفتن، احادیث کے اندر کتاب الخوارج اٹھائیں، مرتدین اٹھائیں، کتاب استدادہ و معاندین اٹھائیں، احادیث کے چپٹرز بڑے پڑے ان کی علامتوں سے کہ ان کی موٹی گردن ہوگی، ان کی داڑھی گھنی ہوگی، ان کا تہبند لٹکا ہوگا، اور یہ عبادات بہت زور دے کے کریں گے لیکن مسلمانوں کو ماریں گے. افسوس کہ آج پاکستان کے پالیسی ساز ادارے، پاکستان کا وزیر اعظم اور یہ لوگ جو نابلد ہیں اسلامی تاریخ سے، جو نابلد ہیں حقائق سے، یہ چیزیں دیکھے بغیر، انہیں نہیں پتا کہ آج اسلام آباد میں اور دیگر شہروں میں مساجد کی بیسمنٹ میں بارود کون لے کے آیا ہے. انہیں نہیں پتا کہ یہ لوگ بھتہ خوری میں ملوث ہیں، یہ بھتہ لے کر لوگوں کو جو ہے وہ قتل کر دیتے ہیں، اغوا کرتے ہیں اور اپنی فنڈنگ کرتے ہیں. انہیں نہیں پتا کہ سعودی عرب ان کے پیچھے ہے، سعودی شہزادے ان کے پیچھے ہیں، آل سعود فنڈنگ کر رہی ہے ان کو، چاہے وہ تحریک ظالمان ہو یا کوئی اور تحریک ہو. تو کھل کے بات کرنی ہوگی کہ افواج پاکستان اور پاکستانیوں کے خون کے پیاسوں سے اور قاتلوں سے مذاکرات نہیں ہو سکتے. میں سمجھتا ہوں کہ ہم کب تک لاشیں اٹھائیں گے. میں خود انڈر تھریٹن ہوں، مجھے خود دھمکیاں ملتی ہیں کہ آپ اس شدوں میں نے کہا ہم حق بولیں گے. جنہوں نے کربلا کے اندر اپنی جانیں دی ان کا ذکر کرتے ہوئے اور ان کے ماننے والوں کا قتل ہم کب تک دیکھتے رہیں گے؟ کب تک لاشیں اٹھاتے رہیں گے؟ کیوں ایکسپوز نہیں کرتے کہ لشکر جھنگوی کو سعودی عرب فنڈنگ کر رہا ہے، ایک سکول آف تھاٹ کو سعودی عربیہ فنڈنگ کر رہا ہے؟ ریال کہاں سے آ رہے ہیں؟ ڈالر کہاں سے آ رہے ہیں؟ وہ امریکہ کے کہنے پہ سعودی عرب کو استعمال کر کے پاکستان میں خانہ جنگی پیدا کرنا چاہتے ہیں، فرقہ واریت پیدا کرنا چاہتے ہیں.
मगर मैं ये मैसेज दूंगा कि चाहे शिया हो या सुन्नी हो, पाकिस्तान में औलिया और मजारात के मानने वाले, अहले बैत के मानने वाले एक पेज पे खड़े हैं। अब वो कहते हैं कि ना रबीउल अव्वल में जनाजा उठने देंगे, ना मुहर्रम में उठने देंगे। हम इस जंग के अंदर जो हमारे घरों तक आ चुकी है, दहशत गर्दों की बेखुनी भी किए बगैर चैन से नहीं बैठेंगे। मुदाकरात इस मसले का हल नहीं है। आपने दहशत गर्दों को अलग करना होगा, वो लोग जो आईने पाकिस्तान को नहीं मानते, जो मजारात को शिरक कहते हैं, जो चेहलम के मुहर्रम के जलूसों पर हमले करते हैं उनको, और जो मुदाकरात चाहते हैं, जो असला फेंकें, जो आइनो पाकिस्तान को माने, उनको अलग करके बात करें तो और बात है। बाकी दहशत गर्दों का ट्रायल होता है, उन्हें लटकाया जाता है। अगर पाकिस्तान की जो सुप्रीम कोर्ट है ये काना इंसाफ है, एक दहशत गर्द को लटका देता तो आज पाकिस्तान में किसी को दहशत गर्दी की जरूरत नहीं होती। प्रोसिक्यूशन मजबूत बनाएं, लॉ को मजबूत बनाएं, दहशत गर्दों को लटकाएं, फिर देखें पाकिस्तान से दहशत गर्दी कैसे खत्म होती है।
बहुत बहुत शुक्रिया अब्बासी साहब, बहुत बहुत शुक्रिया जी। प्रोफेसर साहब, अब्बासी साहब ने इशारा किया है कि तालिबान के कोई एक दो ग्रुप नहीं है, बहुत से ग्रुप हैं, 50-60 ग्रुप हैं। तो सवाल यह है कि अगर किसी एक ग्रुप से हकीमुल्ला महसूद, जाहिर है कि ये सारे ग्रोहों की तो क़यादत इनके पास नहीं है, बहुत से ग्रोह ऐसे होंगे जो इनकी बात नहीं मानेंगे, तो अगर किसी एक ग्रोह से मुज़ाकरात हो भी गए और कोई डील इनके साथ हो भी गई तो मसला तो फिर अपनी जगह पे बरकरार रहेगा। हल क्या है इसका?
ये बिल्कुल सही है जी। अच्छा, पहली बात तो ये है भाई, जज्बाती स्पीच देना और संजीदगी से मसले को हल करना दो अलग अलग चीज़ें हैं। मसला यहाँ बहुत गंभीर है पाकिस्तान के लिए, उसकी मईशत बर्बाद हो चुकी है, उसके हज़ारों लोग मारे जा चुके हैं, और अब ये मसला किसी न किसी तरह हल होने की ज़रूरत है। और इन हालात में अगर मज़ाकरात हो रहे हैं, जो भी बड़े ग्रुप हैं, एक तो हक्कानी नेटवर्क है, उससे बात हो सकती है, वो तो गवर्नमेंट के वर्चुअली कंट्रोल में है। अच्छा, दूसरा ये आपका बेतुल्ला मसूद का ग्रुप है, अगर बड़े ग्रुपों से बात हो जाए दो तीन से, तो शायद छोटे ग्रुप जो है वो भी साथ मिल जाए इनके साथ। लेकिन जैसा मैंने अर्ज किया पहले कि ये मसला सिर्फ पाकिस्तान का नहीं है, ये मसला कनेक्ट हुआ है अफगानिस्तान के अंदर। वहाँ पर जो तालिबान अफगानिस्तान हैं वो और तालिबान पाकिस्तान दोनों एक हैं, दोनों पश्तून हैं, दोनों की रवायात एक हैं, दोनों के नस्ली तौर पर एक हैं, रवाज एक हैं, वो एक दूसरे की मदद करते हैं और एक दूसरे को असलाह देते हैं, इंटेलिजेंस देते हैं, और वो दोनों अमेरिका और उसके हवारियों के खिलाफ लड़ रहे हैं, वो वहाँ लड़ रहे हैं, यहाँ लड़ रहे हैं। जब तक ये मसला हल नहीं होता है अफगानिस्तान के अंदर, तब तक यहाँ पर मज़ाकरात आप कर लें उनसे, वो 10-15 दिन चलेगा, उसके बाद वो नहीं चलेगा, क्योंकि वो वहाँ से वो लोग आते हैं यहाँ और यहाँ से लोग जाते हैं अफगानिस्तान के अंदर। ये तो एस्टेब्लिश फैक्ट है नाउ कि ये दोनों जो ग्रुप है, तालिबान पाकिस्तान और तालिबान अफगानिस्तान, वो एक दूसरे से जुड़े हुए हैं, और वो बहुत से जो जो वहाँ हमले हुए हैं जिसकी प्लानिंग जो है वो पाकिस्तान की में की गई थी, जाके उन्होंने अफगानिस्तान में हमला किया तालिबान अफगानिस्तान ने। तो ये कहना कि सिर्फ हम मुज़ाकरात के ज़रिए हल कर लेंगे, ये इतना आसान काम नहीं। लेकिन अगर बड़े ग्रुपों से बात हो जाए कि भाई आप हमको, हम आपको अटानमी देते हैं, हम आपको आज़ादी देते हैं इस इलाके में, आप अपना निज़ाम मुस्तफ़ा कायम करना चाहे कायम करें यहाँ पर, और जो है आपको हम पैसे भी देते हैं इसके लिए, तो शायद ऐसा हो सकता है कि ये जंग थोड़े अरसे के लिए रुक जाए। इस दरमियान में आप लोगों को अपने साथ ले आए वहाँ के लोगों को, और ये मसला हल हो जाए। अमेरिका जो है वो ड्रोन अटैक कर रहा है पाकिस्तान, अब तक पाकिस्तान गवर्नमेंट जो है, जो अभी मैं देख रहा था एक प्रोग्राम, फॉर्मर सेक्रेटरी ऑफ स्टेट अमेरिका का, उसने कहा कि भाई ये तो एक हिपोक्रेसी है, ये तो एक बेहूदगी है, क्योंकि पाकिस्तान की हुकूमत की तरफ से हमको पूरी इजाज़त थी कि हम ड्रोन हमले करें वहाँ पर। अब हुकूमत जो है खुल के कह रही है हम इसके खिलाफ हैं। तो जब तक आप ड्रोन हमले नहीं रुकवाएंगे, उनके आप किस जवाब से, किस तरह आप कह सकते हैं कि जाके आप मज़ाकरात करें हमारे साथ, जब आपकी बात अमेरिका मानते ही नहीं है, और वो वहाँ भी हमला कर रहा है अफगानिस्तान में और यहाँ भी हमला कर रहा है, तो किस तरह से मज़ाकरात हो सकते हैं जो है। अगर मज़ाकरात करने पर कोई तैयार है तो तो मेरा ख्याल ये बहुत अच्छी बात है कि उससे मदाकार शुरू किया जाए, कम से कम मालूम तो किया जाए कि भाई क्या आप चाहते हैं, किन किन बातों पर कोई कोई तस्वीर हो सकता है, बातचीत हो सकती है, और किस तरह इस मसले का हल निकाला जाए जाए। वरना जिस तरह हालात बिगड़ रहे हैं, पंजाब में अभी हुआ है बहुत बड़ा एक्सप्लोजन अनारकली में, इससे पहले कराची में तो रोज ही होता है, फिर बलूचिस्तान में हो रहा है और पख्तूनख्वा में तो रोज हो रहा है। सारा मुल्क जो है वो दहशतगर्दी की जद में है, सिर्फ कबायली इलाका नहीं है, पूरा पाकिस्तान जो है वो इसकी जद में है, और मईशत जो है वो जब तक सिक्योरिटी मुल्क में नहीं होगी मईशत तरक्की नहीं कर सकती। तो अगर आपको अपने लोगों की बहबूद का ख्याल है तो आपको मज़ाकरात के जरिए जो भी मुमकिन हो सके, जो भी बात करने तैयार हो उससे आप बात करें इसको, कि भाई अगर एक ग्रुप, दो ग्रुप, तीन ग्रुप अगर वो तैयार हो जाते हैं कि भाई हम दहशतगर्दी नहीं करेंगे, उसके लिए हमको ये आप मराद दें, ये कंसेशन दें, तो मेरा ख्याल पाकिस्तान गवर्नमेंट को इसमें कोई रुकावट नहीं होना चाहिए। और जो लोग कहते हैं कि भाई जंग के जरिए हल कर लें, जंग तो सात साल से चल रही है और हज़ारों लोग शहीद हो चुके हैं, 30,000 करीब तो बेगुनाह शहीद हो चुके हैं, इलाके की मईशत बर्बाद हो चुकी है, सड़कें बर्बाद हो चुकी हैं, लोग सफ़र नहीं कर सकते एक जगह दूसरी जगह। इन हालात में आप ये तो एक अंग्रेजी की जो बहुत मसल है उसको कहते हैं कि साइकोसाइकोसिस, कि आप एक गलत काम को एक मरतबा करें, दो मरतबा करें, तीन मरतबा करें, चार मरतबा करें, और हर मरतबा आप ये एक्सपेक्ट करें कि इससे कोई अच्छा नतीजा निकलेगा। भाई 7 साल से अब ये कर रहे हैं और इससे कोई अच्छा नतीजा नहीं निकला, अब आगे क्या उम्मीद है कि अच्छा कोई नतीजा निकलेगा? सिवाय मजाकरात के और कोई चारेकार नहीं है, इसके अलावा कोई चारेकार नहीं है। जो है बड़ी सी बड़ी हुकूमतें जो है वो मजबूर हो जाती हैं एक वक्त पर कि वो मजाकरात करें। वियतनाम की वार में अमेरिकनों ने मजाकरात किए, सेकंड वर्ल्ड वार में मजाकरात हुए, ये कोई वो चीज़ नहीं है कि मजाकरात के जरिए मसला हल नहीं हो सकता, होगा, इसमें प्रॉब्लम होगी, लेकिन इसके अलावा और कोई चारेकार नहीं है मेरे ख्याल में।
जी शुक्रिया जनाब। जी इरफान अली साहब, जनाब तालिबान पाकिस्तान ने, आपने भी इशारा किया था अपनी गुफ्तगू में कि इससे पहले उन्होंने मुज़ाकरात के लिए कुछ शरायत वाज़े तौर पर ऐलान किया था कि एक तो ये कि कबायली इलाकों से पाकिस्तान की फ़ौज वापस चली जाए, दूसरे तमाम तालिबान कैदियों को आज़ाद किया जाए, और तीसरा ये कि ड्रोन हमले बंद करवाए जाएँ। लेकिन आपने भी जो इशारा किया कि हकीमुल्ला महसूद का जो ताज़ा बयान आया है उसमें उन्होंने ये कहा है कि मुज़ाकरात गैर मशरूत होने चाहिए, ना उनकी तरफ से कोई शर्त पेश की जाए ना हुकूमत की तरफ से, तो आप क्या समझते हैं, क्या ये तालिबान पाकिस्तान की जानिब से एक पसपाई है?
जी 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 देखिए ये पसपाई वगैरह को छोड़ के जो प्रोफेसर साहब ने, आरिफ साहब ने जो बात कही है, मैं मतलब इंतहाई माजरत के साथ जो उनसे डिफर करूंगा कि इंग्लिश की जो ज़र्ब मिसल है दो और चीजों पे भी देखना चाहिए कि इनफ इज इनफ और काल स्पेड आई स्पेड, यानी कि आप वो कह रहे हैं कि अब्बासी साहब ने मतलब जज्बाती ही सही लेकिन मतलब जो एक हकायक बयान किए हैं, और मतलब उसको जज्बाती के हवाले से मैं अल्लामा इकबाल की बात कह दूं कि एक जुनू के बाशऊर भी है, तो ये जो जुनू था बाशऊर था और इसमें कोई जज्बातियत नहीं थी, हकायक बयान किए गए थे। दूसरी बात जो है वो जो मिसालें दे रहे हैं वो स्टेट्स की दे रहे हैं, यानी कि वो स्टेट्स वर्सेस स्टेट्स जो है, दूसरी जंग अजीम कहाँ और कहाँ ये तालिबान, ये अमरीकी सीआईए के एजेंट जो पाले हुए अफगानिस्तान में, इन्होंने किस तरीके से वजूद लिया सऊदी और सीआईए की जो है मिली भगत से, और पाकिस्तान में किस तरीके से ये पनपे, तो मतलब ये जो चीज है कि वो उन्होंने जैसे कहा कि फिर आप सारे मुजरिमों को आजाद कर दें जो बेचारे नाराज हैं किसी और वजह से, उन्होंने किसी का कत्ल कर दिया, किसी ने चोरी कर ली, सब नाराज थे, किसी का हक तलफी हुई थी, सबको आजाद करें, मतलब कि उनके भी मजबूरियां थी बेचारों की, वो भी अपनी शर्तें रखें, उनके भी मतलब जो ये चीजें मान ली जानी चाहिए, मतलब ये सिर्फ सहूलत जो है तालिबान के लिए क्यों होनी चाहिए, मतलब जेलों से आजाद कर दें। दूसरी बात जो है मैं उनसे तो जो है ये जो चीजें हैं मतलब उसको उसके हकीकी पैराए में देखना चाहिए, तालिबान कोई जो है मतलब पपिट्स लोग हैं, उनकी जो है सप्लाई लाइन है उसको जो है चेक किया जाना चाहिए, यहाँ पर चप्पे चप्पे पे अमरीकी फौजी बैठे हुए हैं और अफगानिस्तान को जो उन्होंने जहन्नुम बना दिया है, पाकिस्तान को जहन्नुम बना दिया है। दूसरी बात जो हकाइक को अगर आप देखें तो मतलब जो बिल्कुल सीधी सीधी बात है, ड्रोन हमला पहला 2006 में डमाडोला में हुआ, हुकूमत किसकी थी? एमएमए की, एमएमए सूबाए सरहद की
جو اب صوبہ خیبر پختونخوا کہلاتا ہے وہاں پہ ایم ایم اے اسی مولانا فضل الرحمان کی حکومت تھی جو آج مذاکرات کی باتیں کر رہے ہیں, اور وہ پرویز مشرف جن کی دور میں یہ ہوا وہ اس کی جو جمہوری حکومت تھی میر ظفر اللہ جمالی کی, اس کو ایک ووٹ سے جو قائم ہوئی تھی وہ ایک ووٹ جو ہے اعظم طارق نامی ایک دہشت گرد نے دیا تھا جس کا تعلق کالعظم سپاہی صحابہ سے تھا, اور وہ سپاہی صحابہ طالبان کی ایک آف شوٹ ہے پاکستان کے اندر, یہ ایک اوپن سیکرٹ ہے. تو مطلب وہ یہ جو ہے مدعی سست گواہ چست والی بات نہیں ہونی چاہیے. وہ جس گورنمنٹ کے دور میں جو ہے امریکہ کے اتحادی بنے تھے وہ فضل الرحمان کے اتحادی تھے, پرویز مشرف صاحب بھی اتحادی تھے, اور پرویز مشرف کی اس غیر آئینی غیر جمہوری حکومت جو بنی تھی الیکشن کے بعد جس کو جو ہے لیجیٹیمیسی ملنے والی تھی وہ اعظم طارق کے ایک ووٹ سے بنی تھی, اور جب جو ہے اس کی وہ مدت جو سپریم کورٹ نے 5 سال دی تھی کہ 5 سال کے اندر آپ جو ہے اقتدار چھوڑ دیں گے, اس کے بعد بھی جو اس کو ویلیڈیٹ کرنے والے ایم ایم اے تھی متحدہ مجلس عمل کے جس میں فضل الرحمان اور سمیع الحق دونوں شامل تھے. تو مسئلہ یہ ہے کہ جو ہے اس مسئلے کے اندر حقائق کو حقائق کے طور پر دیکھا جانا چاہیے. یہی فضل الرحمان تھے جنہوں نے نواز شریف کی اکتوبر 1999 میں حکومت ہٹوا کر فضل الرحمان کا پرویز مشرف کا ساتھ دیا تھا, اور کراچی میں بیٹھ کر اعلان کیا تھا کہ نواز شریف تمہارے دن گنے جا چکے ہیں. یہی نواز شریف ہے کہ جس کو جن کے رستے میں رائے بنڈ میں ایک پل اڑا دیا تھا ریاض بسرا نے, اور ان کو ایک تصویر بھیجی تھی کہ ہم آپ سے اتنے قریب ہیں, اور یہی ریاض بسرا تھا جس کو افغان طالبان نے ٹرین کیا تھا, اور اسی طالبان کے بارے میں شہباز شریف نے اس دور میں کہا تھا 90s کی بات ہے کہ افغانستان سے تربیت یافتہ دہشت گرد پاکستان میں دہشت گردی کر رہے ہیں. جس وقت کراچی کے اندر 2003 میں 2004 میں 2005 میں خودکش دھماکے ہوئے تب کون سا ڈرون اٹیک ہوا تھا؟ یہ کوئی جذباتی باتیں نہیں ہیں, یہ دہشت گرد ہیں, یہ تکفیری ہیں, اور اس سے پہلے بھی دہشت گردی کرتے ہیں. یہ ڈرون اٹیک امریکہ کر رہا ہے اور امریکہ نے ہی ان کو وجود بخشا ہے. امریکہ کے اوپر نیو یارک کے ٹائمز اسکوائر پر جب حملہ ہوا تھا تو انہی طالبان نے یہ کہا تھا کہ یہ ہم نے کروایا, جبکہ جو ہے قطر سینٹ کام کا جو ہے اڈا ہے, 40 ملکوں نے امریکہ کا ساتھ دیا جس میں ترکی شامل ہے. یہ طالبان اپنا آفس بنانے ترکی گئے, یہ طالبان اپنا آفس بنانے قطر گئے. قطر میں ہی وہ سینٹ کام کا آفس ہے جو افغانستان کی جنگ لڑ رہا ہے. ان 40 ملکوں میں سعودی عرب بھی شامل ہے. سعودی عرب کی حکومت نے ان کے ساتھ جو غداری کی, یونائٹڈ عرب امیریٹس کی حکومت نے ان کے ساتھ غداری کی, وہاں جا کے دہشت گردی نہیں کرتے کیوں؟ تو مسئلہ یہ ہے کہ یہ صرف پاکستان ہی ایک کمزور جو ہے, یا جو ہے افغانستان ایک کمزور جگہ ہے کہ جہاں پر دہشت گردی کی جائے گی؟ دہشت گردوں سے مذاکرات نہیں ہوتے. امریکہ کی تھنک ٹینکس کی رپورٹیں پڑھ لیں, ان کی اسٹیٹ ڈپارٹمنٹ, ان کی جو ڈیفنس ڈپارٹمنٹ کی اسٹریٹجی پڑھ لیں. کاؤنٹر ٹیررزم, کاؤنٹر انسرجنسی آپریشنز کیے جاتے ہیں ایسے دہشت گردوں سے نمٹنے کے لیے. یہ اسٹیٹ کے انسرجنٹس ہیں. ویت نام میں ایک لیجیٹیمیٹ جو ہے ریزسٹنس فائٹرز تھے جنہوں نے, امریکہ ایک امپیریلسٹ طاقت تھی, پاکستان میں پاکستان کی اسٹیٹ کیا امپیریلسٹ پاور ہے. تو ڈونٹ کمپیئر اورنج ود ایپلز, یعنی کہ منطق کی زبان میں جو جس کی جو ہے کیٹیگری ہے اس کو اسی کیٹیگری کے اندر کمپیئر کیا جاتا ہے. تو یہ ریزسٹنس جو ویتنام کی تھی وہ لیجیٹیمیسی تھی. لبنان کی حزب اللہ ہے, وہ اپنی نیشنل ریزسٹنس لڑ رہی ہے ایک فارن اکوپیشن پاور سے اسرائیل. فلسطینین ہے, وہ اپنی ایک لیجیٹیمیٹ جو ہے ریزسٹنس لڑ رہے ہیں, وہ بھی ایک فارن اکوپیشن ہے اس کی, زائنسٹ کی. تو مطلب یہ کس کے خلاف جو ہے لڑ رہے ہیں؟ یعنی کہ کرزئی کی حکومت سے اب فضل الرحمان مل کر آ گئے, اسی کرزئی سے تو طالبان جو مانتے نہیں, وہ کہتے کہ امریکہ کا ایجنٹ ہے. طالبان خود کیا امریکہ کا ایجنٹ نہیں ہے؟ اگر آپ مجھے اجازت دیں, اتنا ٹائم ہو تو میں آپ کو کھل کے بتا دیتا ہوں کہ طالبان کو کس نے بنایا, افغانی طالبان اور پاکستانی طالبان کس طرح وجود میں آئے.
بہت بہت شکریہ جناب,
یہ کوئی جذباتی تقریر نہیں ہے, فیکٹس ہیں
جی. بہت بہت شکریہ عباسی صاحب. جناب پروفیسر محمد عارف صاحب کا یہ کہنا ہے کہ بھائی جنگ کر کے تو دیکھ لیا گیا, طالبان کو حکومت نہ ختم کر سکی, نہ کمزور کر سکی, نہ دبا سکی, اور نہ دہشت گردی سے پاکستان کو نجات دلا سکی. بلکہ جتنا وقت گزرتا گیا دہشت گردی بڑھتی گئی اور مصیبتیں بڑھتی گئیں, عوام کے مسائل بڑھتے گئے. تو اب گفتگو کر کے دیکھ لیا جائے.
دیکھیں, میں سب سے پہلے تو یہ بات عرض کر دوں کہ پروفیسر عارف صاحب نے کہا جذباتی گفتگو تھی. میں نے حدیث مصطفیٰ صلی اللہ علیہ وسلم سنائی, مولا علی کے دور کی بات کی, امام حسین علیہ السلام کے دور کی مثال دی. یہ جذبات نہیں ہیں, یہ جذبات کے ساتھ حقائق بھی ہیں, ہسٹورک فیکٹ ہیں جس پہ مسلم امہ کا کانسنسس ہے, اجماع ہے. جہاں تک کہ انہوں نے بات کی کہ یہ نظام مصطفیٰ لائیں گے طالبان, طالبان نظام مصطفیٰ کے منکر ہیں, وہ مرتضیٰ اور مصطفیٰ کے نام کے منکر ہیں. یہ تو ہم لوگ بات کرتے ہیں. عارف صاحب اگر لندن سے پاکستان میں آ کے دیکھیں, ان ماؤں سے پوچھیں کہ جن کا سہاگ آغوشیں اجڑ گئیں, ان بیویوں سے پوچھیں جن کا سہاگ اجڑ گیا, क्या उन तालिबान को छोड़ दिया जाए? अगर तालिबान को छोड़ दिया जाए, उन कैदियों को छोड़ दिया जाए, तो इसका मतलब है मोबाइल चोरी करने वाले को भी फिर नवाज शरीफ साहब को अडयाला से छोड़ना पड़ेगा, जो बचा किसी के पैसे की चोरी में मुलव्वस है उनको भी छोड़ना पड़ेगा। दहशत गर्दों को एग्जीक्यूट किया जाता है, वर्ल्ड का लॉ है पूरी दुनिया का। मुझे बता दे कहाँ पे है कि उनसे निगोसिएशंस करें? ये तारीख के बदतरीन इंसानियत के दुश्मन हैं, और पूरी दुनिया चाहे वो UNO है, जितने ममालिक हैं, उनका इस बात पे कॉन्सेंसस है कि जो इंसानियत का कातिल है उसे उसी बर्ताव के साथ बरतना चाहिए। आप मुझे ये बताएं कि सऊदी अरब की बात हो रही थी, अली भाई ने बहुत खूबसूरत बात की, सऊदी अरब के अंदर ये तालिबान नहीं जाते इसलिए कि वो उनके पपेट्स हैं, आलाकार हैं, जहाँ ज़रूरत होती है वहाँ से फंडिंग की, मदारिस की, पाकिस्तान में बारूद फैलाने की, ये हिमायत उनको वहाँ हासिल होती है। मुझे एक मिसाल दें कि आज तक तालिबान ने किसी नाइट क्लब को निशाना बनाया हो, आज तक तालिबान ने पाकिस्तान में किसी अमेरिकन सेंटर को निशाना बनाया हो, आज तक तालिबान ने मकबूजा कश्मीर में मासूम कश्मीरियों की हिमायत में गए हों, फलस्तीन के मजलूम मुसलमानों की हिमायत का ऐलान किया हो, मुझे बताएं ये किसका एजेंडा है? आरिफ साहब, ये जज्बाती बात नहीं है जो फलस्तीन के मजलूम मुसलमानों की हिमायत में एक बयान जारी नहीं कर सकते, कश्मीरी मुसलमानों के हक में एक बयान नहीं जारी कर सकते, पूरी दुनिया में मजलूम इंसानियत और मुसलमानों के हवाले से कोई बयान नहीं है, सिर्फ इन्हें एक इस्लाम नजर आता है पाकिस्तान के अंदर। ओ यार, पाकिस्तान एक इस्लामी रियासत है, हम कोई गुलाम नहीं है वाशिंगटन के या व्हाइट हाउस के, ये पपेट्स हैं हुक्मरान जो पाकिस्तान के हैं, जो आलाकार हैं आले सऊद के, जो आलाकार हैं सऊदी अरब के, जब वो आते हैं तो उनके आगे घोड़े नचाते हैं। माजरत के साथ मैं तारीख खोलना चाहूँगा, आज से मुशर्रफ दौर के अंदर कई साल पहले जब शहजादा अब्दुल्ला पाकिस्तान आया था तो मुहर्रम था, नौ मुहर्रम शाह अब्दुल्ला के इस्तकबाल पर इस्लामाबाद की सड़कों पर ऊंट नाचे गए, रक्स हुआ था, हालांकि अजा के दिन थे, मातम की कैफियत थी। और एक सुन्नी होने की हैसियत से मैं ये बात कर रहा हूं, इंटरसेक्ट हारमनी, कि हमारे यहां जब मुहर्रम के दिन होते हैं तो हमारे दिल गम की कैफियत में होते हैं, हमारा दिमाग गम और सोच की कैफियत में होता है। ये कौन सा सिस्टम है कि आप डॉलर और रियाल लेने के लिए एक बहुत बड़ा शहजादा आ रहा है और कायनात का शहजादे का गम मनाने की बजाय आप वहां पे रक्स करें? ये पॉलिसीज है अमेरिका की, सऊदी अरब की, जिन्होंने इस कौम को उलझा रखा है। अब कौम उलझ नहीं रही, अल्हम्दुलिल्लाह मीडिया ने अवेयरनेस दे दी है, और आप जैसे चैनल्स और यहाँ ईरानियन मीडिया और दीगर पाकिस्तान के जो हसास मीडिया चैनल्स हैं उन्होंने आवाम को बाखबर कर दिया है कि मुस्तफ़ा के मानने वाले कौन है, अबू जहल के मानने वाले कौन है, मौला अली के मानने वाले कौन है, अब्दुर्रहमान इब्ने मुलजम के मानने वाले कौन है, हुसैन इब्ने अली के मानने वाले इस तरफ हो जाएं अमन वाले, और यजीद के मानने वाले दहशतगर्द उस तरफ हो जाएं। ये लाइन ड्रा हो चुकी है, हिस्टोरिक लाइन, और अल्हम्दुलिल्लाह आज हम ये जंग लड़ रहे हैं अपने अल्फाज के जरिए, हम बच्चे बच्चे तक पैगाम पहुंचा रहे हैं कि घरों के अंदर अगर माए बच्चों का नाम जैनब, फातिमा, हसन, हुसैन रखते हैं तो इसका मतलब क्या है कि अमन आज भी जिंदा है, दिलों पर हुक्मरानी हुसैन इब्ने अली की है, हसन अल मुज्तबा की है, इन दहशत गर्दों की हुक्मरानी नहीं है, इनके पीरो मुर्शिद, इनके आबाओ अजदाद। मुझे बताएं आज कोई वलीद नाम रखता है, उतबा रखता है, शहबा रखता है, आज कोई यजीद नाम रखता है, आज कोई मरवान नाम रखता है, इब्ने ज़ियाद नाम रखता है? नहीं मिलेगा, वो नाम मिट चुके हैं। फतह हमेशा हक की होती है, हम पुरअमन हैं, हमने अमन का कफन का लिबास पहन रखा है, और इंशाल्लाह आले रसूल पर दरूद व सलाम की खुशबू के जरिए इस मुल्क से हम बारूद की बू का खात्मा करके लेंगे। ये हमारा इंशाल्लाह कॉन्सेंसस है, चाहे वो आले बैत से मोहब्बत करने वाले हों, हम भी मोहब्बत करने वाले हैं, अहले तशी हमारे भाई हों या अहले सुन्नत, हम एक पेज पर खड़े हैं, यूनिटी है, कोई सेक्टेरियन वायलेंस नहीं है, हमने इन दहशत गर्दों का मुकाबला करना है, हम अफवाज पाकिस्तान के साथ खड़े हैं, और हमारा मुतालबा है इनकी बेखूनी की जाए ताकि इस मुल्क में अमन कायम हो और सऊदी अरेबिया की इन्वॉल्वमेंट को खत्म किया जाए। अल्लाह करे कि सऊदी अरेबिया के अंदर तब्दीली आए, जिस दिन आले सऊद का धड़न तख्ता हो गया, मेरा जुमला लिख ले, और सऊदी अरब में हरमैन शरीफैन में कोई गयूर गैरतमंद हुक्मरान आ गया तो आप आलम इस्लाम की तारीख का नक्शा देखेंगे कि अमेरिका फिर आलम इस्लाम की लौंडी नजर आएगा, और इंशाल्लाह आले सऊद का मुस्तकबिल इंशाल्लाह समंदर बुर्द होने वाला है, और वहां पे गैरतमंद हुक्मरान आएंगे जो आलम इस्लाम की तकदीर बदलने की पहली ईंट रखेंगे इंशाल्लाह।
बहुत बहुत शुक्रिया प्रोफेसर मोहम्मद आरिफ साहब। जनाब, तालिबान से मुज़ाकरात के जो लोग मुखालिफ हैं उनके पेशे नज़र तालिबान की माहियत है जो दहशत गर्दाना है। इन लोगों का कहना यह कि तालिबान एक दहशत गर्द ग्रोह है जिसने दहशत गर्दी की है, जिसने बेगुनाह इंसानों का खून बहाया है। दहशत गर्दों से मुज़ाकरात नहीं किए जाते बल्कि दहशत गर्दों से आनी पंजों से निपटा जाता है।
तो सही है, आप बिल्कुल सही कहते हैं, अगर आप उससे कोई अच्छा नतीजा हासिल कर सकें। लेकिन जैसा मैंने अर्ज किया कि बेवकूफ़ी की सबसे बड़ी मिसाल यह है कि आप उसी काम को बार बार करें, बार बार करें, और हर मतलब आप उससे एक्सपेक्ट करें कि आपकी नतीजा अच्छा आएगा जो है। तो हम तो 7 साल से कर रहे हैं यही काम, जो है लड़ाई तो हो रही है, फौज लड़ रही है, बम्बार्डमेंट हो रहे हैं, कैनन फायर हो रहे हैं, इलाके जो है बिल्कुल वो सड़कें ख़त्म हो चुकी हैं उसमें पख्तूनख्वा में जो है। तो ये तो हम कर रहे हैं, लेकिन सवाल ये है कोई नतीजा भी तो निकले उससे, नतीजा आज तक कोई नहीं निकल सका है जो है। तो अब कोई और भी अगर ये जो आपकी लाए अमली है अगर उससे नतीजा नहीं निकलता है तो उसका दूसरा तरीकाकार इस्तेमाल किया जाए कि भाई किस तरह इनसे हम इनसे जान छुड़ाएं जो है। अगर मुज़ाकरे से जान छूट सकती है तो भाई क्यों ट्राई करने में क्या क्या दुश्वारी है लोगों को कि हम उसी लाइन पर चलते रहें जिससे सिवाय दहशतगर्दी और वो जो है बढ़ती चली जाएगी। ये मैं पूरी तरह मानता हूं कि दहशतगर्दी दुनिया में जो है वो अमेरिका ने फैला रखी है और दहशतगर्दों की पुष्तनाही करता है अमेरिका जो है, वो कहता है हम दहशतगर्दी के खिलाफ लड़ रहे हैं पाकिस्तान में और अफगानिस्तान में, जबकि दूसरी तरफ वो सीरिया में दहशतगर्दों को सपोर्ट कर रहा है, लीबिया में दहशतगर्दों को सपोर्ट कर रहा है अमेरिका। ये तो उनकी दोगली पॉलिसी है, लेकिन आपको भी तो कुछ पता चलना चाहिए कि आप कैसे इसकी रुदात करेंगे। अमेरिका तो करेगा ही, वो तो मुसलमानों का दुश्मन है, तमाम मुसलमान मुल्क जो है उनके ऊपर उसने तसल्लुत कायम करने की कोशिश कर रखी है, तो वो तो करेगा ही। लेकिन आप अपनी लायबिलिटी क्या किस तरह का है, आप अगर आपके सामने कोई बहुत बड़ा गड्ढा है तो ये नहीं आप गड्ढे में कूद जाए, आप गड्ढे के किनारे से निकल करके आप अपना रास्ता चुन ले जो है जिससे कोई चीज़ हासिल हो आपको, इसके बजाय कि आप जो है उसी में जाके कूद जाए और जो जो भी रहा सहा वो भी ख़त्म कर दे आप जो है। तो भाई ज़रूरत यह है कि मंतक को इस्तेमाल किया जाए, अकल को इस्तेमाल किया जाए। और मैं आपको एक बात और बता दूँ, ये जो तालिबान आज हैं ये पहले मुजाहिदीन थे, मुजाहिदीन 1979 में कायम हुए थे और रीगन ने ऑर्डर इशू किया था एग्जीक्यूटिव ऑर्डर 1667 जिसके जरिए मदरसे कायम किए गए थे यहाँ पख्तूनख्वा में और उसकी किताबें यूनिवर्सिटी ऑफ नेब्रास्का से छप के आई थी। यहाँ इनको ट्रेनिंग दी गई थी, इन लोगों को इनको आम दिए गए थे और इनको भेजा गया था कि जाओ और अफगानिस्तान में जंग करो। तो भाई उसमें पाकिस्तान और ISI पूरी तरह इन्वॉल्व थी। तो ये भी आप देखें कि हमने क्या किया है इन लोगों को आगे बढ़ाने में जो है। तो इस बात को ये लोग न भूलें।
बहुत बहुत शुक्रिया,
मेरे ख्याल में तो भाई इसके अलावा कुछ आएगा।
बहुत बहुत शुक्रिया इरफान अली साहब, 1.5 मिनट का वक्त है हमारे पास, अगर आप इस सिलसिले में कुछ कहना चाहें तो। 1 मिनट का वक्त है, 1 मिनट में अपनी गुफ्तगु मुकम्मल करें।
जी जी, जो आप पूछे मैं बताने के लिए तैयार हूँ।
वही इनका ये कहना है,
जो चीज भी जो है आप चाहे कि वजाहत तलब रह गई, मैं सिर्फ ये बात कहना चाहता हूँ कि बुराई से अगर आप नहीं निमट सकते तो ये उसको बुरे से मुजाकरात करके जान छुड़ाना।
जी बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया, वक्त हमारा अख्ताम को पहुंच रहा है। अब्बासी साहब के भी शुक्रगुजार हैं, इरफान अली के भी और प्रोफेसर मोहम्मद आरिफ के भी। जहां तक सवाल इस बात का है कि तालिबान से अगर जंग में कामयाबी नहीं मिल सकी है तो उनसे मुजाकरात किए जाएं, तो ये भी तो मुमकिन है कि तालिबान के खिलाफ जो कार्रवाइयाँ की गई हैं उनका तरीक़े कार गलत रहा हो, या वो जैसा कि अब्बासी साहब ने इशारा किया कि पाकिस्तान में बहुत से तालिबान पकड़े गए, बहुत से दहशतगर्द पकड़े गए, अदालतों में पेश किया गया लेकिन अदालतों ने उनको सज़ा नहीं दी है। यानी अगर पाकिस्तान के कानून का दहशतगर्दों के सिलसिले में सही मानों में नफाज किया जाए और कानून के जितने भी तकाजे हैं वो मुकम्मल तौर पर पूरे किए जाएँ तो कोई वजह नहीं है कि दहशतगर्दों का खात्मा न किया जा सके। बहरहाल प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@thehrtv.ir। अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफ़िज़।